नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल फागुन महिनाको 30 गते मंगलबार, तदनुसार 14 मार्च सन् 2023, नेपाल सम्बत 1143। हिजो नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। यसै प्रसंगलाई आजका अधिकांश पत्र पत्रिकाले प्राथमिकताका साथ खबर छापेका छन्। पहिलो समाचार लिँदैछौ गोर्खापत्रबाट। राष्ट्रपति पौडेलद्वारा पदभार ग्रहण शीर्षकमा गोर्खापत्रले मुख्य समाचार बनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको चौथो राष्ट्रपतिका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। वहाँ फागुन 25 गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो। राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो आयोजित विशेष समारोहमा वहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। राष्ट्रपति पौडेललाई सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। शपथ ग्रहण समारोहमा प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव, निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसेना सहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। निवर्तमान राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड सहित शीर्ष नेताहरूले राष्ट्रपति पौडेललाई कार्यकालको सफलताको कामना सहित शुभकामना दिनुभयो। उक्त अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सैनिक मञ्च टुली खेलबाट सलामी दिएको थियो। शपथ ग्रहण समारोहपछि निवर्तमान राष्ट्रपति भण्डारीलाई नेपाली सेनाले 21 तोपको सलामी सहित शीतल निवासबाट विदाई गरिएको छ। निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले आँखी झ्याल उपहार प्रदान गर्नुभयो। विदाई समारोहमा पूर्व प्रधानमन्त्रीहरू पनि उपस्थित हुनुहुन्थ्यो। पदभार ग्रहण उपशीर्षकमा गोर्खापत्र अगाडि लेख्छ, राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा हिजै पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति पौडेलले पदभार ग्रहण गर्नुहुँदै इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशील कुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरा आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ। संविधान रक्षाको संकल्प उपशीर्षक दिँदै गोर्खापत्र पुनः अगाडि लेख्छ, 2079 को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर 1 निर्वाचित हुनुभएका पौडेलले 2074 को निर्वाचनमा संसदमा प्रवेश गर्न पाउनु भएको थिएन, तर संसद विघटनपछि वहाँ सड़कमा ओर्लिनुभयो। वहाँले गत साता गोर्खापत्र संघको अन्तर्वार्तामा भन्नुभएको थियो, संसद विघटन गर्दा निर्वाचनमा जाँदा मलाई त फाइदै हुन्थ्यो नि, तर मेरो अठोट भनेको यो व्यवस्था जोगियोस्, संविधान र लोकतन्त्र सुरक्षित र चिरस्थायी होस् भन्ने हो। राष्ट्रपति पौडेल संसद विघटनका क्रममा भएका त्रुटि सुधार्ने र संविधानको परिपालक र अभिभावकीय दायित्व पूरा गर्ने अठोट व्यक्त गर्दै कार्यभार सम्हाल्न पुग्नु भएको छ। भारत अमेरिका र चीनद्वारा बधाई उपशीर्षकमा गोर्खापत्र पुनः अगाडि लेख्छ, नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतका राष्ट्रपति द्रौपदी मुर्मूले बधाई ज्ञापन गर्नुभएको छ। हिजो पद तथा गोपनीयताको शपथ लिनुभएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मूले पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त हुनुभएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको हो। सो पत्रमा वहाँले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रहेको र दुई देशका नागरिक बीचको जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलको कार्यकालमा वहाँको नेतृत्वमा भारत र नेपालबीच बहुपक्षीय र वृहत्तर सम्बन्ध थप सुदृढ बन्ने कुरामा आफू विश्वस्त रहेको पनि राष्ट्रपति मुर्मूको सो बधाई सन्देशमा उल्लेख छ। यसै गरी नवनिर्वाचित राष्ट्रपति पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ। पौडेलले नयाँ राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाल्नु भए लगत्तै अमेरिकाका तर्फबाट काठमाडौँ स्थित अमेरिकी राजदूतावासले वहाँलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो। यसै गरी नवनिर्वाचित राष्ट्रपति पौडेललाई चीनले पनि बधाई दिएको छ। नेपालका लागि चिनिया राजदूत चेन संघले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो। वहाँले राष्ट्रपति पौडेलको नेतृत्वमा नेपाल र चीन बीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलद्वारा पदभार ग्रहण गोर्खापत्रको मुख्य समाचार हो यो। यसै प्रसंगलाई फेरिए राष्ट्रपति शीर्षकमा अन्नपूर्णले मुख्य खबर बनाएको छ। त्यसै गरी शीतल निवासमा पौडेल 6 दशक लामो सक्रिय राजनीतिपछि राष्ट्रपति बनेका 78 वर्षीय पौडेलका लागि संविधानको अभिभावकत्व मुख्य जिम्मेवारी कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। एक सय 42 संस्थामा सरकारको 7 खर्ब 31 अर्ब 56 करोड़ लगानी, भाका नाघेको ऋण र ब्याज मात्रै 1 खर्ब 8 अर्ब, नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। सार्वजनिक संस्थान, निकाय तथा अन्तर्राष्ट्रिय संस्थामा सरकारले गरेको लगानी 7 खर्ब 31 अर्ब 56 करोड़ पुगेको छ। 142 संस्थामा शेयर र ऋण लगानी गरिएको छ, तर लगानीको स्पष्ट नीति नहुँदा स्रोतको सदुपयोग नहुने मात्रै होइन, सरकारले ब्याज र लाभांशको लाभ पनि लिन सकेको छैन। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले औल्याएका लगानीमा देखिएका 9 समस्या उपशीर्षक दिँदै नयाँ पत्रिका अगाडि लेख्छ। राष्ट्रिय नीतिको अभाव देखिएको छ, स्पष्ट नीति नहुँदा शेयर तथा ऋण लगानी प्रतिफल सावा ब्याज प्राप्ति भुक्तानी अवधि सुपरिवेक्षकीय प्रबन्ध लगायत विषय अन्यलमा रहेका छन्। त्यसै गरी आन्तरिक ऋणहरूको कोडिङ पहिचान नहुनाले ऋण भिडान तथा अभिलेखमा समेत समस्या छ। केही संस्थान र कार्यालयको अभिलेखले देखाएको शेयर तथा ऋण लगानीको पारस्परिक भिडान हुन समेत बाँकी छ। कतिपय अवस्थामा सार्वजनिक संस्थामा भएको लगानीको शुरूआती अभिलेख फरक फरक रहेको छ। वैदेशिक स्रोतबाट भएको लगानीमा विनिमय दरका आधारमा नेपाली रूपियाँमा लगानी कायम गर्नुपर्ने, एउटै ऋणमा धेरै सरोकारवाला हुने भएकाले लगानीको अभिलेख व्यवस्थित छैन। त्यसै गरी कतिपय संस्थाले सरकारद्वारा भएको लगानी र सोको दायित्वबारे मापदण्ड अनुसार प्रतिवेदन नै बनाउँदैनन्। अझै पनि हिसाब किताब ढड्डामा राखिन्छ। यसले अभिलेख रिपोर्टिङ, बिलिङ, रिकन्सिलेशन कार्य प्रभावित छन्। निजी क्षेत्र एवं वैदेशिक निकायबाट सोझै हुने लगानीमा सरकार जमानत बसिसकेको हिसाब र यसबाट आइपर्ने वित्तीय दायित्वको व्यवस्थित गणना र अभिलेख छैन। बजेट, वार्षिक बजेट तयार गर्दा सरकारले गर्ने लगानीको पूर्व अनुमान हजुवाको भरमा राखिने र पछि आवश्यकता अनुसार रकमान्तर गरिन्छ। संस्थान बोर्डमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिनिधि नहुँदा संस्थान कार्यालयप्रति उत्तरदायी र समन्वयकारी हुन सकेका छैनन्। 142 संस्थामा सरकारको 7 खर्ब 31 अर्ब 56 करोड़ लगानी, भाका नाघेको ऋण र ब्याज मात्रै 1 खर्ब 8 अर्ब, नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। संघीय शिक्षा ऐन छिट्टै ल्याइने, गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन तर्जुमाका लागि सरकारले गृह कार्य गरिरहेको बताउनु भएको छ। पुतली सड़क स्थित पद्मोदय माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त ऐनको विधेयक छिट्टै संसदमा पेश हुने बताउनुभयो। उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। संघीय शिक्षा ऐन छिट्टै ल्याइने प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। सोह्र वर्षसम्म अल्झनमै संक्रमणकालीन न्याय, यो शीर्षक हो अन्नपूर्णको मुख्य खबरको। सरकार र माओवादी बीच विस्तृत शान्ति सम्झौता भएको 16 वर्ष नाघ्यो, तर द्वन्द्वकालीन घटनाहरूको निरूपण हुन नसक्दा द्वन्द्व पीड़ितले न्याय पाउन सकेका छैनन्। संक्रमणकालीन न्याय अल्झनमै छ, त्यही भएर पीड़ितले उजुरी दिने क्रम रोकिएको छैन। 16 वर्षसम्म अल्झनमै संक्रमणकालीन न्याय अन्नपूर्णले मुख्य समाचार बनाएको छ। हचक्क भए त्रिविका अनुसन्धान केन्द्र शीर्षकमा कान्तिपुरले मुख्य समाचार छापेको छ। त्रिभुवन विश्वविद्यालय किर्तिपुरको घड़ी घर छेउ एउटा थोत्रो मिनी बस छ। स्टेरियङमा खिया देखिन्छ, सीटहरू धूलोले छोपिएका छन्। बसको बाहिरी भाग केरमेट गरिएको छ। चारवटै पाङ्राको हावा खुस्केर बस थचक्क छ। आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र सेडाको यो बसलाई कुनै समय अनुसन्धानकर्ता ओसार प्रसार गर्न भ्याई नभ्याई हुन्थ्यो। प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायतलाई अरू दुई बसले समेत ओसार्थे। अनुसन्धानकर्ताको शान र मान छुट्टै थियो, प्रतिवेदनको महत्व पनि थियो। तर पछिल्लो समय त्रिवीमा रहेका सबै अनुसन्धान केन्द्र सेडाको बस जस्तै गतिहीन र जीर्ण छन्। अनुसन्धानमा खटिने प्राध्यापक छैनन्, योजना र बजेट छैन, कर्मचारी अभाव छ, पूर्वाधार लथालिङ्ग छ, केन्द्र सुनसान प्राय हुन्छन्। सरकारले बजेट दिँदैन, विश्वविद्यालयले जनशक्ति दिँदैन, सेडाका कार्यकारी निर्देशक अर्जुन कुमार बरालको भनाईलाई कान्तिपुरले समेटेको छ। यसै गरी स्रोतका लागि मन्त्रालयका सचिवहरूले पनि भेट दिँदैनन्। सिनासका कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्कीको भनाई हो यो। यसै गरी हातखुट्टा बाँधेर अनुसन्धान केन्द्रहरूले केही गरेनन् भनिन्छ। सेरिटका कार्यकारी निर्देशक सुरेन्द्र गिरीको भनाई छ। त्यसै गरी देश जस्तो छ त्यस्तै छ त्रिवी, त्यस्तै छन् अनुसन्धान केन्द्र। रिकास्टका कार्यकारी निर्देशक रामनाथ प्रसाद यादवको भनाईलाई पनि कान्तिपुरले समेटेको छ। थचक्क भए त्रिवीका अनुसन्धान केन्द्र शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। प्रधान न्यायाधीश सिफारिशमा कानूनी शून्यता शीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। सर्वोच्च अदालत कायम मुकायम प्रधान न्यायाधीशको नेतृत्वमा चलेको 13 महिना पुगेको छ। 2078 फागुन 1 गते तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदमा महाभियोग दर्ता भए यता अदालत कायम मुकायमका भरमा चलिरहेको छ। वर्तमान सत्ता गठबन्धनमा रहेका बहुमत दलले त्यस बेला प्रधान न्यायाधीश जबरामाथि महाभियोग दर्ता गरेका थिए, तर 7 महिनासम्म प्रस्तावबारे कुनै निर्णय भएन। अदालत कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीको नेतृत्वमा चल्यो। असोज 17 देखि कार्कीले अवकाश पाएपछि पुनः हरिकृष्ण कार्कीले कायम मुकायमको जिम्मेवारी सम्हाल्नु भएको छ। प्रधान न्यायाधीश सिफारिशमा कानूनी शून्यता गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। निजी अस्पताल पोस्न रेडियोथेरापी सेवा बन्द, यो शीर्षक हो नागरिकको अग्रपृष्ठको। क्यान्सर रोगको रोकथाम र उपचारमा संलग्न काठमाडौँ उपत्यकामा संचालित एकमात्र सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी सेवा बन्द गर्ने भएपछि हजारौं क्यान्सरका रोगीलाई मर्का पर्ने भएको छ। कतिपय अवस्थामा क्यान्सरको शल्यक्रिया गरेको 21 दिनभित्र रेडियोथेरापी उपलब्ध गराइसक्नुपर्छ भने किमोथेरापी पछि दिनुपर्ने हुन सक्छ। अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर विष्णुदत्त पौडेलले 2079 फागुन 1 गते नै रेडिएशन अन्कोलोजी विभागलाई लेखेको पत्रमा 2079 चैत्र 1 देखि अर्को व्यवस्था नभएसम्मका लागि यस्तो सेवा बन्द गरेको जानकारी गराएका थिए, जसमा करिब 200 बिरामीलाई रेडियोथेरापीका लागि समय दिइसकेकाले फागुन मसान्तसम्म यस्तो सेवा उपलब्ध गराइसक्न पनि भनिएको थियो। सो सूचना अनुसार अब बुधबार चैत्र 1 गते भोलिदेखि भक्तपुर क्यान्सर अस्पतालमा विस्तारित स्वास्थ्य सेवा अन्तर्गतको रेडियोथेरापी सेवा सञ्चालन हुने छैन। निजी अस्पताल पोस्न रेडियोथेरापी सेवा बन्द, नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। व्यक्तिगत विवरण अध्यावधिकमा सचिव सहसचिवकै व्यवस्था, सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा, राजधानीको अग्रपृष्ठको खबर हो यो। सरकारको नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सचिव सहसचिवले नै आफ्नो व्यक्तिगत विवरण अध्यावधिक गर्ने कार्यमा व्यवस्था गरेको पाइएको छ। सचिव सहसचिव भइसक्दा समेत उहाँहरूको शुरूको सेवा अवधिमा रहेका खरिदार सुब्बा लगायतको पदकै विवरण रहेको पाइएपछि राष्ट्रिय स्थानीय किताबखानाले सरकारका सचिव सहसचिवलाई आफ्नो पछिल्लो व्यक्तिगत विवरण अध्यावधिक गर्न निर्देशन दिएको छ। व्यक्तिगत विवरण अध्यावधिकमा सचिव सहसचिवकै व्यवस्था, सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ कार्यक्रम अखबार। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग छोटकरीमा। गुमाए एक वर्षमा 9 खर्ब शीर्षकमा कारोबारले मुख्य समाचार बनाएको छ। शेयर लगानीकर्ताले एकै वर्षमा शेयर बजारबाट झण्डै 9 खर्ब रूपियाँ गुमाएका छन्। गत वर्षको माघदेखि चालू आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन्। पछिल्ला महिनाहरूमा शेयर बजारमा भएको निरन्तर गिरावटका कारण लगानीकर्ताले ठूलो रकम गुमाएका छन्। नेपाल राष्ट्र ब्याङ्कका अनुसार गत माघ मसान्तमा शेयर बजार पूँजीकरण 30.96 अर्ब रूपियाँ रहेको छ। 2078 माघ मसान्तमा 39.59 अर्ब रूपियाँ रहेको बजार पूँजीकरण शेयर बजारमा आएको निरन्तर गिरावटसँगै घटेको हो। 2078 माघको तुलनामा चालू आर्थिक वर्षको माघ महिनासम्ममा धितोपत्र बजार पूँजीकरण 8.97 अर्ब रूपियाँले घटेको छ। गुमाए एक वर्षमा 9 खर्ब कारोबारले मुख्य समाचार बनाएको छ। अन्तिम ऋणदाता सुविधा सम्बन्धी विनियमावली 2079 जारी। ब्याङ्कलाई अन्तिम ऋण लिने सुविधा, गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। नेपाल राष्ट्र ब्याङ्कले अन्तिम ऋणदाता सुविधा सम्बन्धी विनियमावली 2079 जारी गरेको छ। अन्तिम ऋणदाता सुविधालाई राष्ट्र ब्याङ्कले नियमित मौद्रिक औजार जस्तै लागू गर्ने गरी आइतबारदेखि कार्यान्वयनमा ल्याएको हो। अन्तिम ऋणदाता सुविधा सम्बन्धी विनियमावली 2079 जारी। ब्याङ्कलाई अन्तिम ऋण लिने सुविधा, गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। अरूण 3 पहुँच मार्गको मुआवजा चाँडै, अन्नपूर्णको अर्थ पृष्ठमा खबर छ। अरूण 3 जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी दिदिङ खण्ड जग्गाको छूट मुआवजा वितरणको प्रक्रिया शुरू हुने भएको छ। लगानी बोर्ड नेपालका सहायक प्रवक्ता रमेश अधिकारीले एक साताभित्र छूट मुआवजा वितरणको प्रक्रियाको थालनी हुने जानकारी दिनुभयो। अरूण 3 पहुँच मार्गको मुआवजा चाँडै, अन्नपूर्णको अर्थ पृष्ठमा खबर छ। फैलिँदै नेटवर्किङ फन्दामा उपभोक्ता, अनदेखा गर्दै सरकार, कान्तिपुरको अर्थ पृष्ठमा समाचार छापिएको छ। गर गहनाको व्यापारमा श्रीमानलाई वर्षौंदेखि सघाउँदै आएकी पाटन लगनखेलकी कञ्चन साक्य एकपटक हेरेकै भरमा हीरा मोतीको गुणस्तर र मूल्य पहिल्याउन सक्छिन्, तर उनैले 18 क्यारेटको हीराको मालालाई अधिक मोल अर्थात 5 लाख रूपियाँ हालेर किनेकी छन्। म मूर्ख भएर फसे, उनी चुकचुकाउँछिन्, 18 क्यारेटको हीराको कुनै मोल छैन, यस्तो पत्रु चीजलाई मैले ऋण खोजेर त्यत्रो पैसा बुझाए, हाल उनी सोही ऋणको ब्याज तिर्दै बसेकी छिन्। भक्तपुरकी रुना श्रेष्ठले त झन एउटा कतै प्रयोग नहुने ब्याङ्कको एटीएम कार्ड जस्तो देखिने क्यूबीआई क्लब कार्ड पनि 5 लाख रूपियाँमा खरिद गरिन्। विदेश जाँदा त्यो कार्ड देखाए केही होटल तथा रेस्टुराँहरूमा 5-10% छूट पाइने बताइएको छ। 10 वर्षमा 42 देश घुम्न पाइन्छ भनेकाले मख परेकी थिए, उनी भन्छिन्। त्यसका लागि यो कार्ड किन्नै पर्छ भने प्लेनको टिकटदेखि सबै खर्च आफैले बेहोर्नु पर्ने रे, कुनै कुनै होटलमा चाहिँ त्यही कार्ड देखाएपछि अलिअलि छूट दिन्छन् रे, त्यति छूट त कार्ड नदेखाए पनि पाइहालिन्छ नि, म पनि फसेकै हुँ। फैलिँदै नेटवर्किङ फन्दामा उपभोक्ता, अनदेखा गर्दै सरकार, कान्तिपुरले अर्थ पृष्ठमा समाचार छापेको छ। अनुदान घट्यो, मलको मूल्य बढ़्यो, कारोबारले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। सरकारले किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदान करिब 12% घटाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार हिजो बसेको विभागीय मन्त्री स्तरको बैठकले मलमा दिएको अनुदान हटाएको हो। अनुदान घट्यो, मलको मूल्य बढ़्यो, कारोबारले समाचार बनाएको छ। र नेपालको एकपक्षीय जीत शीर्षकमा गोर्खापत्रले खेलकुद पृष्ठमा समाचार छापेको छ। आईसीसी विश्वकप क्रिकेट लीग दुई त्रिदेशीय श्रृंखलामा नेपालले हिजो पपुवा न्यूगिनी पीएनजीलाई एकपक्षीय खेलमा 9 विकेटले हराएको छ। यस नतिजासँगै नेपाल शीर्ष तीनमा रहने सम्भावना पनि देखिएको छ। यसो भएमा नेपाल जिम्बावेमा आगामी जुलाईमा हुने एक दिवसीय विश्वकप छनौटमा खेल्न स्वतः चयन हुनेछ। नेपालको एकपक्षीय जीत गोर्खापत्रको खेल पृष्ठको समाचार हो यो। अब कार्यक्रममा सम्पादकीय क्रिकेट टीमलाई बधाई शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। अन्य खेलमा पछाडि परे पनि विश्व क्रिकेटमा नेपालले राम्रै गरी चिनाउन थालेको छ। यताका दशकमा थुप्रै उपलब्धि हासिल गर्दै नेपालको नाम उचो बनाउन थालेको हो। नेपाल विगतमा टेस्ट नखेल्ने राष्ट्रबीच शीर्ष स्थानमा पनि रहेको टीम हो। नेपालले विश्वकप टी20 पनि खेलिसकेको छ। क्रिकेट टीमलाई बधाई गोर्खापत्रले सम्पादकीय बनाएको छ। राष्ट्रपति संस्थाको निरन्तरता शीर्षकमा नागरिकले सम्पादकीय बनाएको छ। दण्ड पीड़ितको न्यायिक हक शीर्षक दिँदै अन्नपूर्णले सम्पादकीय छापेको छ भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको पदेन अध्यक्ष बनाऊ शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।